रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन। विकास र समृद्धिका लागि तीनै तहका सरकार बीच सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। भारतको कुम्भ मेलाबाट फर्कदै गरेका 3 जना नेपालीको सवारी दुर्घटनामा मृत्यु। गत माघ महिनामा 4,535 सवारी दुर्घटना, सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरीको तथ्याङ्क। संयुक्त राष्ट्रसंघद्वारा 2,60,00,000 सुडानीलाई सहयोग गर्न 6 अर्ब अमेरिकी डलरको मानवीय अपील। र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरूआत, किर्गिस्तान 1-0 पराजित। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 सामान्य छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले नेपाल प्रहरी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकमाथि सामान्य छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावमाथिको सामान्य छलफलपछि नेपाल प्रहरी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। छलफलमा भाग लिँदै सांसदहरूले नेपाल प्रहरीको सेवालाई चुस्त र प्रभावकारी बनाउन विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। कतिपय अवस्थामा राजनैतिक नेतृत्वको स्वार्थ अनुकूल प्रहरी संगठन चलाउने प्रवृत्ति पनि रहेको उल्लेख गर्नुहुँदै सांसदहरूले यस्ता कार्यलाई अन्त्य गरी कानूनी रूपमा व्यवस्थित गरेर कार्यदक्षता र कार्यशैलीको आधारमा प्रहरी संगठनलाई प्रोत्साहन गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। नेपाल प्रहरी ऐनलाई संशोधन गर्दै नयाँ ऐन बनाइनु सुखद रहेको, संघीयता कार्यान्वयनका निम्ति विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसदहरूले प्रहरी संगठन स्वायत्त हुनुपर्ने, प्रहरी संगठनको परिचालन, कार्यविभाजन र अनुसन्धान प्रक्रियामा स्पष्टता आवश्यक रहेको धारणा पनि राख्नुभयो। यस्तै बैठकमा छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले सरकार भारतमा मृत्यु भएका नेपाली विद्यार्थी प्रकृति लम्सालको सम्बन्धमा गम्भीर रहेको र भारतमा रहेको नेपाली दूतावासले त्यस सम्बन्धमा काम गरिरहेको जानकारी गराउनुभयो। त्यसको निष्पक्ष स्वतन्त्र छानबिन हुने पनि गृहमन्त्री लेखकले बताउनुभयो। यस्तै बैठकमा नेपाल प्रहरी विधेयक 2081 सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले प्रहरीको दैनिक कार्य संचालनमा सरकारको कुनै हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। गृहमन्त्री लेखकले राम्रा संशोधनहरूलाई सरकारले आत्मसात गर्ने भएकाले त्यसले विधेयकलाई थप परिष्कृत गर्ने पनि बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक 2081 प्रहरी सेवालाई समृद्ध र जनमुखी बनाउने गरी ल्याइएकाले यसले प्रहरी सेवालाई समावेशी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सुरक्षा परिषदको 6 वार्षिक प्रतिवेदन 2079-80 र 7 वार्षिक प्रतिवेदन 2080-81 पेश गर्नुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले खोटाङ जिल्लाको हलेसीमा भएको आगलागी र आगलागीबाट भएको क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले हलेसीमा आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको भन्दै पीड़ितलाई क्षतिपूर्ति र राहतको तुरन्त व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरू सरस्वती बजीमया, राम कुमार राई, अशोक कुमार चौधरी लगायतले अग्नि नियन्त्रण नीति प्रभावकारी बनाउँदै कार्यान्वयनमा ल्याउनुपर्ने, आगलागी नियन्त्रणका लागि पूर्व तयारी गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। सांसदहरू वीरेन्द्र प्रसाद महतो, सम्झना थपलियाले सिराहामा 17 वर्षीय बालिका रिंकु कुमारी सदाको सामूहिक बलात्कारको घटनाबाट न्याय नपाएर आत्महत्या गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कार्यवाहीको माग गर्नुभयो। सांसद सीता कुमारी राणाले दैलेखमा चोरी भएको सम्पत्तिमा भागभण्डा नमिल्दा एक बालकको हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही विरूद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ। सांसद पन्तले संविधानले दुई सदनात्मक संसदीय प्रणाली अवलम्बन गरेका कारण दुई सदनका बीचमा द्वन्द्व बढ़ाउने काम कसैबाट हुन नहुने भन्दै एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुखद भएको बताउनुभयो। राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर आइतबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही विरूद्ध खेद प्रस्ताव पारित गरेको थियो। उहाँले दुई सदनबीच द्वन्द्व सिर्जना हुँदा संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने राष्ट्रिय सभा पाकाहरूको सदन भएकोले यसलाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्न नहुने र एकले अर्काको सम्मान गर्नुपर्ने समेत बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउनु भएको छ। लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढ़ाउने योजनाबारे चर्चा गर्नुहुँदै मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने बताउनु भएको छ। दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गैर सरकारी संस्थाहरूले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरूप गर्नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेसको गैर सरकारी संस्था समन्वय विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गोष्ठीमा सभापति देउवाले गैर सरकारी संस्थाहरूले नेपालको सामाजिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। भारतको कुम्भ मेला स्नान सकेर फर्किएका तीन नेपालीको गाड़ी दुर्घटनामा परि मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर 9 45 वर्षीय गणेश खनाल, उहाँकी श्रीमती 35 वर्षीय दीपा खनाल र 40 वर्षीय गीता शर्मा रहेको देवदहका पूर्व वडाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो। कुम्भ मेलाबाट फर्कदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ़ वाराणसी रोडको डिभाइडरमा ठोकिएर गैराती गाड़ी दुर्घटना भएको हो। दुर्घटनामा परि सवारी चालक सहित 5 घाइतेको गोरखपुरमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ। गाड़ी चालक निदायकाले दुर्घटना भएको हुन सक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ। गत माघ महिनामा मात्रै नेपालमा 4,535 सवारी साधन दुर्घटनामा परेका नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा 179 जनाको मृत्यु भएको, 560 जना गम्भीर घाइते भएको र 3,351 जना सामान्य घाइते भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा परेका मध्ये सबैभन्दा बढ़ी मोटरसाइकल 2,474 रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। तीव्र गति, चालकको रापरवाही र मादक पदार्थ सेवनका कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्र संघ यूएनले सुडानभित्र र छिमेकी देशहरूमा जारी द्वन्दबाट प्रभावित करिब 2,60,00,000 सुडानीहरूलाई सहयोग गर्न 6 अर्ब अमेरिकी डलरको मानवीय अपील गरेको छ. मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र संघको कार्यालय ओसीएचएले सन् 2025 सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको शुरूआत गरेको घोषणा गर्यो, जसमा सुडानभित्रका लगभग 21,00,000 मानिस र छिमेकी देशहरूमा रहेका 5,00,000 शरणार्थीहरूलाई सहयोग गर्न 6 अर्ब अमेरिकी डलर चाहिन्छ. करिब 2 वर्षको द्वन्दले सुडान र सीमापारका 1,20,00,000 मानिस विस्थापित भएका छन्. सुडानको लगभग 2/3 जनसंख्यालाई आपतकालीन सहायताको आवश्यकता छ, जबकि देशले व्यापक अनिकालको सामना गरिरहेको छ. सुडान अप्रेल सन् 2023 मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलको बीचको विनाशकारी द्वन्दमा फँसेको छ. अब आर्थिक समाचार भुवन आचार्यबाट.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
सांसदहरूले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाका सदस्यहरूले बजारमा सिमेन्टको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको हो. प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद राजेन्द्र कुमार केसीले सिमेन्टको मूल्य बिना कारण बढ़ाइएको भन्दै आपत्ति प्रकट गर्नुभयो. सांसद केसीले हाल अत्यधिक बजार मूल्य वृद्धि भएको र नेपाली सिमेन्टको बजार मूल्य वृद्धिले उपभोक्ता महँगीको मारमा परेको भन्दै उद्योग मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो. अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कारणी नभएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो. गत साउन महिनामा सिमेन्टको कारखाना मूल्य 484 रुपियाँ रहेको थियो. हाल उक्त मूल्य बढेर 745 रुपियाँ पुगेको छ. यसको असर स्वरूप निर्माण व्यवसायीले 22 अर्ब घाटा बेर्नु परेको छ, सांसद मण्डलले भन्नुभयो. उहाँले उद्योग मन्त्रालयसँग निर्माण व्यवसाय र सिमेन्ट उत्पादक संघको छलफलपछि मूल्य घटाएर बिक्री गर्ने निर्णय भएको तर उक्त निर्णय समेत कारणी नभएको बताउनु. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले विभिन्न कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया रोकिएको विषयमा नेपाली कंग्रेस संसदीय दलको ध्यान आकर्षण गराएको छ. इपानले सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेलाई ध्यान आकर्षण पत्र बुझाउँदै आईपीओ तथा हकपर्द शेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा ध्यान आकर्षण गराएको हो.
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार. नेपालले फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ. दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले किर्गिस्तानलाई 1-0 गोलले हरायो. नेपालको कठिन जीतमा विमला चौधरी निर्णायक बन्नुभयो. नेपालले 10 औं मिनटमा विमलाको गोलमा अग्रता लिएको थियो. विमलाले सविता राणा मगरको लामो पासमा गरेको हेड गोल नेपालको जीतमा पर्याप्त बन्यो. नेपालले खेलको अन्तिमसम्म लगातार अवसर बनाए पनि थप गोल गर्न भने सकेन. यस्तै नेपालको तुलनामा केही कमजोर देखिएको किर्गिस्तानले पनि गोलको अवसर गुमाएको थियो. पहिलो जीतसँगै नेपालले 3 अंक बनाएको छ. किर्गिस्तानले हारबाट प्रतियोगिता शुरूआत गरेको छ. 4 टीम सम्मिलित प्रतियोगितामा नेपाल सहित किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ. यसअघि सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई 3-1 गोलले हराएको थियो. म्यानमारको जीतमा विन थेनगी थुनले 56, श्वेय ई टुनले 72 र म्याट नोय खिनाले 75 मिनटमा गोल गर्नुभयो. लेबनानकी लैजा स्कन्डरले 60 मिनटमा सान्तोला गोल गर्नुभएको थियो. पहिलो जीतसँगै म्यानमारले पनि 3 अंक बनाएको छ. नेपालले दोस्रो खेल फागुन 8 गते लेबनान र तेस्रो खेल 11 गते म्यानमारसँग खेल्नेछ. लीग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष 2 टोलीबीच उपाधि भिडन्त हुनेछ. एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप 2026 र फिफा महिला विश्वकप 2027 छनौट तयारीको रूपमा लिएको छ. अब मौसम. आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. लुम्बिनी प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन. विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़. भारतको कुम्भ मेलाबाट फर्कदै गरेका 3 जना नेपालीको सवारी दुर्घटनामा मृत्यु. गत माघ महिनामा 4,535 सवारी दुर्घटना सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरीको तथ्याङ्क। संयुक्त राष्ट्र संघद्वारा 2,60,00,000 सुडानीलाई सहयोग गर्न 6 अर्ब अमेरिकी डलरको मानवीय अपील। र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरूआत, किर्गिस्तान 1-0 पराजित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।